नमस्कार। रेडियो कार्यक्रम देश परदेशमा तपाईँलाई प्रेम छेत्रीको स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजय एफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम तपाईँ विजय एफएम 101.6 सँगै रेडियो कावासोती, सामुदायिक रेडियो परासी, रेडियो मध्यबिन्दु एफएम, सामर्थ्य एफएम र रेडियो सुनवलबाट यसै समयमा सुन्न सक्नुहुनेछ। यो कार्यक्रममा हामी काम गर्न जाने देशको हावापानी, रहनसहन, चालचलन, काम गर्दा सावधान हुनुपर्ने विषय र रोजगारीका क्रममा तपाईँले भोगेका सुख दुःखका कुरा पनि समावेश गर्छौं। आजको देश परदेश स्वरोजगार नेपाली युवाका विषयमा केन्द्रित छ। आजको कार्यक्रममा हामी विदेशबाट फर्केका युवाले देशमा गरिरहेका उदाहरणीय कामको चर्चा गर्छौं। युएमा 15 वर्ष काम गरेर नेपाल फर्केपछि बितेका 10 वर्षमा करोडपति भएका शम्भु अर्याल र 40 महिना काम गरेर स्वदेश फर्केपछि अलैँची खेती गरेका व्यवसायी देवीप्रसाद खत्रीको सफलताको कथा प्रस्तुत गर्नेछौँ। काम खोज्दै विदेशीका युवालाई नेपाल फर्काउन सरकारले विभिन्न योजना ल्याएको छ। त्यस्तै मध्येको एउटा योजना हो कृषकलाई दिने अनुदान। यस विषयमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको योजना महाशाखाका वरिष्ठ कृषि अर्थविज्ञ मणिरत्न अर्यालसँग गरिएको कुराकानी पनि लिएर आएका छौँ। तर कार्यक्रम देश परदेश सुरु गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ साथी माया कडेल।
जेठ 2 गतेसम्म भिसा लागेका नेपाली कामदार मलेसिया जान पाउने भएका छन्। मलेसिया जान कामदारसँग विभिन्न संस्थाले गैर कानुनी रूपमा रकम लिएर ठगेको भन्दै मलेसिया जान लगाइएको रोकमा जेठ 2 गतेसम्म प्रक्रिया पूरा गरेका कामदारलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिने निर्णय भएको हो। मलेसिया जाने कामदारसँग रकम असुलेर भइरहेको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन गम्भीर रहेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अहिलेको समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। अवैधानिक रूपमा बसिरहेकाहरूलाई वैधानिक हुन वा स्वदेश फर्किन सघाउन युएईका 9 ठाउँमा केन्द्रहरू खोलिएका छन्। भिसाको म्याद गुज्रिए पनि बसिरहेकाहरूले ती केन्द्रमा गएर वैधानिकता लिन वा बिना जानकारी स्वदेश फर्किने कागजात बनाउन सक्नेछन्। गल्फ न्युजका अनुसार फेडरल अथोरिटी फर आइडेन्टिटी एन्ड सिटिजनसिपले यसका बारेमा जानकारी गराउँदै सेवा लिन आग्रह गरेको हो। नेपाल र युएई बीच समझदारी पत्र एमओयू परिमार्जन गर्ने विषयमा छलफल भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकडा विष्ट र नेपालका लागि युएईका राजदूत शहीद हमदान मोहम्मद अल नाक्वी बीच मङ्गलबार भएको भेटमा श्रमिक आदान प्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिन सक्ने गरी एमओयू परिमार्जनका बारेमा छलफल भएको हो। जवाफमा मन्त्री विष्टले युएईको माग र आवश्यकता रूप नेपालमा दक्ष जनशक्तिको उत्पादन एवं जनशक्तिको आपूर्तिका सम्भावनाबारे द्विपक्षीय छलफल गरी उपयुक्त विधि र पद्धति अवलम्बन गर्न जोड दिनुभयो।
हप्ताभरिका वैदेशिक रोजगार गतिविधिपछि अब लागौँ आजको मुख्य विषयतिर। आर्थिक वर्ष 73-74 भन्दा अघिल्लो आर्थिक वर्ष अर्थात् 74-75 विदेश जानेको संख्या झण्डै 29,000 घटेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 73-74 नयाँ श्रम स्वीकृत लिएर 383,400 वैदेशिक रोजगारीमा गएकोमा यो वर्ष 29,000 घटेको छ। मोरङको रतुमाई छका देवीप्रसाद खत्री पनि यसरी नै काम खोज्दै युएई जानुभएको थियो 2064 सालमा। यहाँबाट धेरै कमाउने योजना बनाएर विदेश पुगेका खत्रीले त्यहाँ पुगेपछि आफूले मात्र होइन यसरी नै विदेश जाने नेपालीले 2-3 वर्ष बस्दा कमाउने पैसाको हिसाब किताब गर्नुभयो। 3 वर्ष बस्दा पनि 6-7 लाख भन्दा धेरै जोगिने रहेनछ भन्ने बुझेपछि उहाँले 1.5 लाखदेखि गर्न नसकिने कृषि वा व्यवसाय के हुन सक्छ भनेर खोज्न थाल्नुभयो। यही खोजाइले उहाँलाई अहिले सफल कृषक बनाएको छ। झन्डै 1 करोड रुपियाँ लगानी गरेर अहिले बागलुङको बिउकोटमा अलैँची खेती गरिरहेका खत्रीले असारको अन्तिम हप्ता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट युवा उद्यमी पुरस्कार पनि पाउनु भएको छ। खत्रीसँग साथी विष्णु विश्वकर्माले कुराकानी गर्नुभएको छ।
खाडीमा जाने मान्छेले कति कमाउँछ भन्ने पनि राम्रो अनुभव भयो। त्यही 1.5 लाख रुपियाँ 2 लाख रुपियाँ मात्रै कमायो भने त्यस्ता मान्छेहरूको पैसाले चाहिँ यो अलैँची खेती गर्न सकिन्छ र त्यस्ताको टिम अब बनाउँछु भनेर फेरि त्यो पनि सुरु गरेँ। सँगसँगै त्यो टिम बनाएँ, कम्पनी दर्ता गरेँ अनि ती गल्फ रिटर्नीहरूलाई नै जम्मा गरेर मैले त्यो कम्पनी खोलिसकेपछि अनि पछि त अरू सरहरू पनि आउनुभएको छ। अनि खाडीमा चार पाँच वर्ष बस्ने मान्छेले कमाउने भनेको त्यही 6-7 लाख नै हो कि, त्यहाँभन्दा धेरै होइन। अनि त्यति त्यति जम्मा गरेर हामीले त्यो कम्पनी सुरु गऱ्यौँ। आज चाहिँ निकै अगाडि निकै माथि पुगिसकेका छौँ। अहिले मैले के गर्न पनि सुरु गर्नुपर्छ भन्ने सोच बनाएको छु वा त गरिरहेको छु भने, कुनै खाडीमा जाने एउटा मान्छेले 1 लाख रुपियाँ कमायो भने त्यो 1 लाख रुपियाँले चाहिँ उसले 10 रुपनीमा अलैँची खेती गर्न गर्यो भने, जस्तो बिउ किनेर रोप्नु ओर्न त्यो सबै कुरालाई चाहिँ 1 लाख रुपियाँले 10 रुपनीमा रोप्न सकिन्छ भन्ने कुरा मलाई राम्रो ज्ञान छ। त्यो 1 लाख रुपियाँ उसले लगानी गर्यो भने 3 वर्ष पछाडिदेखि उसले वार्षिक 4 लाख रुपियाँ कमाउँछ, त्यो वार्षिक 4 लाख रुपियाँ कमायो उसले यहाँ 1 लाख रुपियाँ लगानी गरेको ठाउँमा भने ऊ खाडी जाँदैन, ऊ कहीँ पनि जाँदैन, यहीँ गर्छ। र उसलाई त फेरि हौसला हुन्छ, अरू 10 रुपनी थप्दै जान्छ, अरू 10 रुपनी थप्दै जान्छ। 100 रुपनीमा गऱ्यो र साँच्चै नै राम्रो ठाउँमा गऱ्यो भने त 100 रुपनीमा 70-80 मन अलैँची हुन्छ, तपाईँको 50,000 भाउले 40,000 भाउले बेचे पनि त राम्रो उसको त सुध्रियो नि त व्यवहार त। म आफू नै ग्यारेन्टी गर्छु, मैले 15 जनाको टिममा जस जसलाई मैले त्यति बेला चाहिँ ल यो टिममा यति लगानी गरौँ, अलैँची खेती गरौँ भनेर सुरु गरेँ, धेरैले त डुबिन्छ कि पनि भन्नुभयो वा डुबिन्छ कि भन्नुभयो। अलैँची खेतीबाट डुबिँदैन भन्ने कुरा मैले राम्रै बुझेको थिएँ, किनभने मेरो मामलीको हजुरबाले 40-45 वर्ष अगाडि रोपेको अलैँची अहिलेसम्म मरेको छैन भनेपछि अब मैले रोप्दा मर्छ भन्ने कुरा चाहिँ हुन्न भन्ने मलाई चाहिँ पक्का पक्की थियो। र नेपालको पूर्वी क्षेत्रतिर, पूर्वी पहाडतिर कतै पनि खाली जमिन देखिँदैन। तपाईँको पश्चिमका पहाडी जिल्लाहरूमा तपाईँ जानुभयो भने हजारौँ रोपनी, तपाईँ त्यो अलिअलि होइन, हजारौँ रोपनी जमिन चाहिँ खाली छोडिएको छ। मान्छे विदेश, त्यही विदेश जाने, जापान जाने, कता कता अमेरिका जाने, क्यानाडा जाने, कहाँ जाने, आफ्ना घरमा चाबी लागेका छन्, बारी बाँझो भएको छ, सुक्खा छ, त्यस्तो जमिनहरू प्रशस्तै छ। म त 1 लाख तिरेर विदेश जान्छु भन्ने एउटा युवालाई के भन्छु भने, तपाईँ मसँग जोडिनुहोस् भन्छु। तपाईँले खाडीमा 3 वर्ष कमाएको यहाँ त्योभन्दा धेर चाहिँ यहाँ कमाउनुहुन्छ म भन्छु, किनभने 3 वर्षमा त वार्षिक 4 लाख कमाउन थाल्छ र उसले त कन्टिन्यू त्यो त कमाइरहन्छ नि त। उसले त 15 वर्षको एग्रिमेन्ट हुन्छ, 15 वर्षसम्म त उसले कमाइरहन्छ, 12 वर्षसम्म कमाउँछ। त 12 वर्षसम्म चाहिँ 10 रुपनीमा अलैँची खेती गरेर बस्ने मान्छेले त्यो 15 वर्ष विदेश गएको भन्दा धेर कमाउँछ भनिसकेपछि, म चाहिँ यो खाडी जानुहोस्, तपाईँहरू खाडीमा कमाउनुहुन्छ भनेर कहिल्यै भन्दिनँ। र जसले खाडी जाने तयार गर्नुहुन्छ, जान्छु भनेर तयारी गर्दैछ भने मसँग बरु जोडिनुहोस्, मसँग अलैँचीको राम्रो ज्ञान छ, मसँग चिराइतोको ज्ञान छ, अलैँची र चिराइतो खेती प्रशस्तै हुन्छ, पश्चिमका हरेक जिल्लाहरूमा हुन्छ।
अहिले धेरै युवाले चाहिँ लगानी छैन भन्छ, तपाईँको अनुभवले के भन्छ, लगानी छैन त नेपालमा?
लगानी छैन भन्ने चाहिँ बहाना हो जस्तो लाग्छ,
किनकि त्यो ऋण गाडेर विदेश जान चाहिँ बहाना सजिलो हुन्छ, खेती गर्न चाहिँ गाह्रो हुन्छ।
मैले नेपालको धेरैवटा ठाउँमा घुम्दाखेरि, म धेरैवटा जिल्लामा घुमेको छु, गएको छु, त्यहाँ हेरेको छु, धेरै भाइहरू क्यारम खेलेर बसेको देख्छु, चेस खेलेर बसिरहेको देख्छु, चिया पिएर बसिरहेको देख्छु, दिनभरि देख्छु। अनि भाइ यो मजा छ है, दिनभरि हामी त के टाइम पास गर्नलाई गाह्रो भयो होइन भनेको, के गर्ने दाइ, काम छैन, टाइम पास त गर्नै पर्यो नि भन्छन्। मैले सोध्छु भाइको कति छ जमिन भनेर मैले सोधेँ भने, कसैले 2 बिघा छ भन्छ, कसैले 3 बिघा छ भन्छ, कसैले 4 बिघा छ भन्छ। पाहाडको हिसाबमा गऱ्यो भने मेरो त कति छ यो सबै हो, मेरो त 20 रुपनी 50 रुपनी कति छ भनेको सुन्छु। भाइले त्यहाँ के लगाएको छ त भन्दाखेरि चाहिँ सब बाँझो छ भन्छ क्या, अनि काम पनि छैन टाइम पास गरेको भनिन्छ भाइ, अनि फेरि खेत जमिन बारी पनि बाँझो छ भनिन्छ नि त, त्यो चाहिँ के भएको त भन्दा, होइन नि दाइ तपाईँ कस्तो मूर्ख मान्छे भन्नुहुन्छ कि, मलाई चाहिँ उल्टो मूर्ख भन्नुहुन्छ। किन भनेको, यहाँ त तपाईँ तरकारी रोप्न थालियो भने त पल्लो घरको दाइले मलाई त उसले खन्न थाल्यो भन्छ, मलाई लाज भइहाल्छ नि। म त लाजले गर्दा पल्लो घर तल्लो घरकोले मलाई के भन्छन्, अनि मेरो इज्जतै रहँदैन त्यहाँ खन्न थालेँ भने त भनेको मैले म्याक्सिममा पाएको छु। म के भन्छु भने, कुनै जागिर खानुपर्छ भने त्यो अर्काको खाएको हो, म अर्काको गोठालौँ भन्ने जान्नुपर्छ। 1, अर्काको गाली खानु पर्दैन। 2, समयमा पुग्नु परेन। 3, आफ्नो खेती आफ्नो चाहिँ परिश्रम गरियो, आफ्नो चिजहरू गरियो भने आफै मान सम्मान पाइँदो रहेछ भन्ने कुरा त मैले यो पटकको सम्मान पाएबाट बुझेँ। किनभने मैले सरकारको कुनै पनि निकायमा आजका मितिसम्म मसँग पैसा छैन लगानी गरिदिऊ भनेर भनेको थिइनँ। कुनै पनि निकायलाई मैले चाहिँ सरकारले त्यहाँ सेक्युरिटी गरिदियो भनेर भनेकै छैन, कहीँ केही पनि भनेको छैन। फर्म खुलेको थियो, भर्दै म पाउँछु र पढ्छु, त्यो सम्मानमा पढ्छु भन्ने त मैले सयमा सय सोचेकै होइन। तर राम्रो काम गरियो भने सम्मानित हुँदो रहेछ। म जम्मा 10 वर्ष शिक्षा गर्दाखेरि कहिले सम्मानित भएको महसुस मैले गरेको थिइनँ। तर मैले जब गएर आफ्नै हातले अलैँची रोपेँ, मान्छे लगाएर रोपेँ, आफ्नो कृषि पेसा गर्न थालेँ, सम्मानित भएँ नि त, राष्ट्रले सम्मान गर्यो नि, त्यसैलाई चाहिँ मान्छु म चाहिँ।
स्याङ्जाका शम्भु अर्यालले 15 वर्ष युएमा बिताउनु भयो। त्यति बेला 15-20 हजार खोज्दै खाडी हानिएका शम्भु अहिले त वालिङमै दिनको 10 हजार कमाउनुहुन्छ। उहाँसँग साथी अच्युत घिमिरेले कुराकानी गर्नुभएको छ।
विदेशमा हामीले जहिले पनि आफ्नो नजिकको आफ्नो शिर मुनिको कुरालाई सानो देख्यौँ। ओहो, विदेश गएर त एकदम झ्याम्मै रुखमै टिप्न पाइन्छ, तर पैसा टिप्न चाहिँ नेपालमा पाइँदो रहेछ। आफ्नो देश आफ्नो माटो, फरक के छ भन्दा सर, यो आफ्नो माटो हो, यहाँ माया छ, प्रेम छ, साथीभाइ छन्, देश छ, सबै कुरा छ, पैसा पनि छ, लगनशील हुनु पऱ्यो, काम गर्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो, त्यसैमा लागिरहनु पऱ्यो। पैसा विदेशमा भन्दा यहाँ छ। हामीले तपाईँले युरोप गए पनि, म दुबई मात्र होइन इरान गएको छु, दुबई गएको छु, अनि मस्कट गएको छु, बिजनेसकै सिलसिलामा इन्डिया पनि आएको छु सानै उमेरमा, त्यही उमेरमै। तर उहाँ चाहिँ एकदम निरङ्कुश अतातायी जीवन, तपाईँको उही लिडरसिप भने चाहिँ साहुले म्यानेजरलाई खाँच्छ, म्यानेजरले तल 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 गर्दै, लेबरहरू त यति शोषण हुनुपर्छ सर। जम्मा मैले सुरु गरेको 500 दिराम नेपाली 10 हजारमा हो, 10 हजार त मैले त यहाँ एक हिसाब दिनमा कमाउँछु अहिले, त्यो पनि आफ्नो वालिङ जस्तो यस्तो सानो ठाउँमा। र पैसा खासमा सिस्टममा गए, थिमलाई बुझ्न सके, कुरो बुझ्न सके चाहिँ नेपालमा पैसा पनि रहेछ, आफन्तहरू छन्, माया छ, आफ्नो देश छ, माटो छ सर। विदेशमा केही पनि छैन, कहीँ चिसा हावा होलान्, कहीँ बेसरी तातो मरुभूमि होला, यहाँ सौन्दर्यता छ, सबै कुरा नेपालमा छ सर। नेपाल मेरो विचारमा त, मेरो बुझाइमा त संसारै नहेरे पनि अहिले त नेटमा नै हेर्न सकिन्छ, संसारको सबैभन्दा खुबसुरत र सबैभन्दा राम्रो ठाउँ नै यो देश हो, र सबैभन्दा पैसाको सम्भाव्यता भएको पनि, देशकै सम्भाव्यता भएको त नेताहरूले बुझुन्, जो पदमा हातिनीहरूले बुझुन्, तर व्यक्तिगत आय आर्जनको पनि प्रशस्त सम्भावना भएको देश चाहिँ मैले नेपाललाई भनेर।
तपाईँले त यति मजाले भनिदिनु भयो कि विदेश जान कम्मर कसाए मान्छे पनि राजधानी फ्याँकेर यतै बसौँ जस्तो हुने गरी, र उता बसिराखेकाहरू पनि फर्केर नेपाल नै आउँ जस्तो गरी पो बताउनु भयो मजासँग।
त्यो त एकदम हो सर,
यसरी बुझाउँ त्यसपछि 15 वर्ष बसेर तपाईँले दुबईमा जति पैसा कमाउनु भयो त्योभन्दा बढी पैसा 10 वर्ष नेपाल बसेपछि कमाइसक्नु भयो।
कमाएँ सर, त्यो त म एकदम मेरो परिवारलाई साक्षी राखेर भन्न सक्छु, र मैले हजुरलाई भन्दैछु कि मैले अहिले 5 तलाको कन्स्ट्रक्सन होटल बनाउँदैछु, त्यो मेरो त्यसैको आम्दानी हो। त्यसबाहेक मैले घर खर्च, मेरो परिवार खर्च, मेरो पढाइ खर्च, 3-3 जना छोराछोरी पढ्ने खर्च, मेरो संयुक्त परिवारलाई घरमा पनि मैले प्रशस्त सहयोग गरेको छु, मेरो परिवार नै साक्षी छ, मैले बुवा आमा अन्टी अङ्कल कसैलाई भन्ने ठाउँ चाहिँ दिएको पनि छैन।
भनेपछि नेपालमै आएर होटल व्यवसाय गरेर तपाईँले त्यसरी कमाउनु भयो?
हो सर।
भनेपछि एउटा भन्छ नि हामी जिस्केर कहिले काहीँ टिरिक भन्छौँ, ट्रिक,
हजुर
होइन,
हजुर,
ट्रिक लगाउने मान्छे,
ट्रिक हो,
ट्रिक जाने भने त नेपालमै रहेछ नि,
प्रशस्तै छ सर। मैले त्यही होटेलको त्यही रेस्टुरेन्टलाई स्थानान्तरण गरेर मैले काठमाडौँ ल्याउन सक्छु भने त मैले दिनमा 50 हजार त सेभ गर्छु, त्यो पनि थाहा छ,
अझ बढी यहाँ कमाइ हुन्छ
एकदम। काठमाडौँमा त झन् पैसै पैसा छ सर,
राख्ने ठाउँ छैन,
छैन,
बटुल्न जान्नु
जान्नु पर्यो पर्यो सर, एकदम हो।
भनेपछि नेपालमा आफ्नो पाखोबारी, आफ्नो घर व्यवसाय, आफ्नो गाउँमै पनि टुरिज्म फस्टाउन सकिन्छ?
सकिन्छ सर।
त्यसमा चाहिँ फस्टाउनको लागि कम्मर कसेर युवा चाहिँ लाग्नु पर्यो,
लाग्नु पर्यो। वालिङमा पनि अहिले अहिलेसम्म त्यस्तो थिएन, अहिले केही युवाहरू छन् जो विदेशै गएर आए, जसले भोगे, अब तिनै साथीहरू कम्मर कसेका छन् अहिले हाम्रै वालिङमै। माउन्टेन साइकल भनेर हाम्रो दिनकरजी जो रिपब्लिकामा पनि लेख्नुहुन्छ, उहाँ चाहिँ इन्डियामा तपाईँको ठुलो पद आर्मीको के भन्छ, क्याप्टेन ल्याप्टेन के भन्छ, ठुलै पद अधिकृत सरहको छोडेर आएर उहाँ चाहिँ त्यसैमा टुरिज्ममा लाग्नु भएको छ। छ सर, टुरिज्ममा छ, अब माउन्टेन साइकल भनेर उहाँले प्रावधान ल्याउनु भयो, अहिले स्याङ्जामा प्रशस्तै सम्भावना भएको
ल्याउनु चाहिँ जान्नु पर्यो
पर्यो
आफ्नो कला
आफ्नो
सोच्नु पर्यो म के गर्छु भनेर, अरूभन्दा फरक सम्भावना चाहिँ जहाँ तै छ।
हो, हामीले पढेको कुरा हरेक पढाइ व्यवहार रहेछ, सानो हुँदा हामीले बुझिन्न, घोकेर त्यसलाई बुझिन्छ, तर प्रत्येक लेखको एउटा उद्देश्य हुँदो रहेछ। तिनै कुराहरू, पढाइ भनेको आफ्नो पढाइलाई र आफूले भोगेको कुरालाई चाहिँ प्र्याक्टिकल्ली व्यवहारमा ल्याएर लागू गर्यो भने चाहिँ अवश्य सफल भइदो रहेछ। मैले अर्को कुनै कुरामा हात हालेको छैन सर, मलाई त्यसैले त्यसैलाई सफल।
वालिङ त तुलनात्मक रूपमा सुगम ठाउँ भयो नि त, दुर्गम भन्दा त सुगम हो वालिङ, दुर्गम त्यो भएर तपाईँलाई सजिलो भएको पो हो कि?
त्यसो त सर गरेपछि हुँदो रहेछ, अहिले त अझ वालिङ वृहत भयो, मैले गर्दा त मैले त 10 घरको सेरोफेरोमा, त्यो पनि 4 तला माथि खोलेको रेस्टुरेन्ट हो सर, भुइँतलामा पनि होइन, साँगुरो सिडी बाबाले आफू बस्न बनाएको घर अनि बचेको
घर भएको ठाउँमा 4 तला माथि लिएर गएर रेस्टुरेन्ट खोलेर चलाउन सुरु गर्नु
हो सर,
र आज 5 तलाको होटल बनाउँदै हुनुहुन्छ,
बनाउँदैछु
त्यसैबाट कमाउँदै गएर,
त्यो पनि अँध्यारो सिडी साँगुरो सिडीबाट 4 तला माथि सानो बार, अनि
अनि ग्राहक तानालाई ट्रिक चाहिँ त्यति बेला के थियो?
त्यो पनि केही गरिनँ सर मैले, म फेरि खासै अझ प्रचारमुखी भन्दा पनि मेहनत गरेर व्यवहारमा ल्याएर काम गरेपछि सफल भइन्छ भन्ने विचारको मान्छे।
तपाईँले दुबईमा होटलकै काम गर्नुभयो?
कहिल्यै पनि गरिनँ सर मैले, होटल सुरुमा फलामको कम्पनीमा लोड अफलोड लेबर गरेँ, त्यसपछि पाउडर कोटिङ जो अल्मुनियमलाई रङ्ग्याउने ओभनभित्र 150 डिग्रीमा हालेर चाहिँ, त्यो टेक्निकल कुरा पनि थाहा छ सर मलाई, होइन
भनेपछि त खाक भएर आउनुभयो तपाईँ त पुरै भुक्तभोग गरेर।
भुक्तभोग त सबै त नभनौँ सर, सबैले सबै कुरा जानेको हुँदैन, तर मैले इलेक्ट्रिकलमा केही पनि पढेको छैन, तर तपाईँले चाहिँ यो मेसिन यसरी चल्नुपर्छ भने म तपाईँको एक कोठामा बसेर म आफैले यहीँ बनाइदिन सक्छु, अनुभवले इन्जिनियरभन्दा ठुलो कुरा गराउँदो रहेछ, त्यो कुरा चाहिँ म भन्न सक्छु।
15 वर्ष त थोरै अनुभव होइन नि त फेरि।
हो सर,
कार्यक्रम देश परदेशमा यसअघि हामीले सुन्यौं युएबाट फर्किएर अलैँची खेती गरिरहेका देवी प्रसाद खत्री अनि युएबाटै फर्किएर स्याङ्जाको वालिङमा राम्रो आमदानी गरिरहेका शम्भु अर्यालका कुरा। अब चाहिँ यसरी कृषि र उद्योग गर्न चाहनेलाई सरकारले दिने सुविधाका कुरा गरौं। विदेशबाट फर्केर कृषिमा लगानी गर्ने धेरै छन्, उनीहरूलाई सरकारले विभिन्न कामका लागि अनुदान पनि दिने गरेको छ। कस्ता काम गर्न अनुदान पाइन्छ त भन्ने विषयमा साथी ऋतु थेबेले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका योजना महाशाखाका वरिष्ठ कृषि अर्थविज्ञ मणिरत्न अर्यालसित कुरा गर्नुभएको छ।
जिल्ला तहमा पनि हामीले 3-4 वर्ष अगाडिदेखि नै युवा लक्षित कार्यक्रम भनेर युवालाई नै टार्गेट गरेर एउटा सिड मनीको रूपमा 40,000 जति सरकारी व्यवसाय सुरु गर्नको लागि हामीले अनुदान उपलब्ध गराउने, त्यसपछि उहाँले थप गरेर लैजाने भन्ने हिसाबले त्यो स्किम ल्यायौँ। तर त्यहाँनिर कस्तो भयो भन्दाखेरि युवाहरू स्टार्ट गर्ने बेलामा हामीले 50% अनुदान दियौँ, 20,000 लैजानु भयो, त्यसपछि थप्न आउने होइन, उहाँहरू सम्पर्कमै आउनु भएन,
त्यो चाहिँ समूहमा आउनु पर्यो
होइन, व्यक्तिगत रूपमा नै हामीले युवालाई लक्षित गरेर यो निवेदन आह्वान गर्थ्यौँ, उहाँहरूले इच्छुक छु भनेर उहाँहरूले आफ्नो नागरिकता सहित केही डकुमेन्ट राखेर पेस गरेपछि उहाँहरूलाई हामीले 20,000 रुपियाँ चाहिँ अनुदानको रूपमा पहिलो किस्ताको रूपमा सुरुवात गर्नलाई दिन्थ्यौँ। त्यसको 10% मात्र फर्केर चाहिँ थप दोस्रो किस्ता पनि चाहियो भनेर आएको अवस्था रह्यो भने 90% युवाहरू चाहिँ 20,000 पाइहाल्यो, अब गर्नु नै परेन, केही गर्नु परेन भने जस्तो गरेर उहाँहरूले चाहिँ मिसयुज गर्नुभयो। त्यस कारणले गर्दा त्यो कार्यक्रमलाई अहिले हामीले स्टप गऱ्यौँ। फेरि यो वर्षको कार्यक्रममा फेरि हामीले के गरेका छौँ भन्दा, अब स्वदेशमा रहेका युवालाई लक्षित गरेर एक प्रकारको कार्यक्रम, विदेशबाट फर्केका जो चाहिँ अब विदेशमा 2-4 वर्ष बसेर बिताएर फर्केका युवाहरू जसमा चाहिँ अब लिगल डकुमेन्ट हुने, पासपोर्टमा भिसा लागेको जुन डकुमेन्टहरू हुन्छ त्यसलाई आधार मानेर विदेशबाट फर्केका युवालाई एक प्रकारको र स्वदेशमा रहेका युवालाई अर्को प्रकारको गरेर हामीले दुई थरी युवा लक्षित कार्यक्रम फेरि यो वर्ष पनि हामी सुरुवात गर्दैछौँ अलिकति फरक मोडलमा।
त्यो मोडल भनिदिनुहोस् त।
अब त्यसलाई चाहिँ हामीले के गरेका छौँ भन्दा, उहाँहरूसँग विदेशबाट फर्केकाहरूले पासपोर्टको फोटोकपी राखेर चाहिँ अनुदानको लागि चाहिँ निवेदन माग भएको बेलामा दर्ता गर्न सक्ने, त्यसको आधारमा उहाँहरूको संलग्नता, उहाँहरूको भूमिको उपलब्धता अथवा लिजमा लिएर गर्न चाहनुहुन्छ भने लिजमा लिएको डकुमेन्टको आधारमा हामीले चाहिँ पहिलो किस्ता दिने, त्यसपछि त्यो उहाँहरूले त्यो गर्दाखेरि पनि सकभर हामीले क्यास दिनुभन्दा पनि त्यो क्यास बराबरको चाहिँ सामग्री दियो भने पहिलो किस्ता बराबर उहाँहरूलाई सामग्री उपलब्ध गराएर सुरुवात गराउने, दोस्रो किस्ता हामी क्यासै दिने, त्यसपछि थप केही गर्नुपर्ने भेरिएबल कस्टमा केही तलमाथि गर्नुपर्ने भयो, खर्च गर्नुपर्ने भयो भने उहाँलाई उपलब्ध गराएर गइयो भने मिसयुज हुँदैन, कि अघिल्लो जुन हामीले प्रोग्रामबाट जुन लेसन सिकेका छौँ त्यो चाहिँ फेरि पनि नदोरियोस्, फेरि पनि त्यसरी मिसयुज नहोस्, फेरि यो कार्यक्रम ड्रप गर्न नपरोस् भन्ने मोडलमा हामीले अलिकति फरक मोडलबाट लैजान कोसिस गरेका छौँ। एकातर्फ भने स्वदेशमा रहेका युवाहरू जो पनि अब हामी अब युवाको उमेरलाई टार्गेट गरेर हामीले जुन युवा भनेर डिफाइन गरेका छौँ त्यो उमेर समूहभित्रका युवाहरू जसले गर्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ विभिन्न प्रकारका कार्यक्रममा अनुदानका कार्यक्रमहरू हामीले ल्याउँछौँ, त्यो माग भएको बेलामा उहाँले निवेदन दर्ता गर्नुभयो, इच्छुक भएको कुरा चाहिँ जाहेर गर्नुभयो, त्यसको आधारमा हामीले स्टेप बाई स्टेप चाहिँ अनुदानहरू उपलब्ध गराउँछौँ।
अघिल्लो वर्षको 40,000 रुपियाँको अनुदानको कुरा गर्नुभयो, यसपालिको यो योजनामा चाहिँ त्योभन्दा बढी छ कि अथवा अङ्कमा यति नै भन्ने अहिलेसम्म तोकिएको छ?
त्यसलाई चाहिँ व्यवसाय हेरेर त्यसपछि हामीले त्यो व्यवसायको जुन प्रस्तावना हुन्छ नि प्रपोजलमा आधारित रहेर हामीले लगानी गर्ने भनेको छौँ, यति भन्नु मिनिमम तोकेका छैनौँ, तर प्रपोजल आउँदाखेरि नै सकभर अब हामीले 1-2 लाखसम्मको स्किम चाहिँ हुनसक्छ कि भन्ने अनुमान चाहिँ मन्त्रालय तहमा भएको छ। अब हामीले त्यसलाई चाहिँ अब अङ्कमा नै प्रस्तुत गरेका छैनौँ, प्रस्तावमा आधारित अनुदान हुनेछ भनेर हामीले कार्यक्रम चाहिँ स्वीकृत गराएका छौँ।
जस्तो आज भोलि नै कोही युवाले ल तपाईँको कुरा सुनिसकेपछि चाहिँ म यो काम गर्छु भनेर चाहिँ प्रस्ताव लिएर आयो भने, प्रस्तावना लेखेर आयो भने उहाँहरूले त्यो सुविधा प्राप्त गर्न सक्नुहुन्छ?
अब तत्काल चाहिँ त्यो अवस्था हुँदैन किनभन्दा अहिले हामी फेरि रिस्ट्रक्चरको अवस्थामा छौँ त्यस कारणले गर्दा केन्द्रमा रहने अब अफिसहरू स्थापना भइसक्नु पऱ्यो त्यसै गरी प्रदेशमा रहने अफिसहरू स्थापना भइसक्नु पऱ्यो अब नयाँ मोडलबाट नयाँ स्वीकृत दरबन्दी अनुसार कर्मचारीहरू पदस्थापन हुनु पऱ्यो त्यो अफिस र कर्मचारीको व्यवस्थापन भइसकेपछि बल्ल हाम्रो रेगुलर कार्यक्रमहरू नोटिस निकाल्ने त्यसको एनाउन्समेन्ट गर्ने कुराहरू सुरुवात हुन्छ त्यसपछि मात्र त्यो प्रोसेस स्टार्ट हुन्छ अहिले उहाँहरू चाहिँ अब आफू चाहिँ यो व्यवसाय गर्छु अब यति जति लगानी लाग्न सक्छ भनेर एउटा प्रस्तावना तयारी गरेर माइन्ड मेकअप गरेर स्टार्टिङ गर्दै गरेको अवस्थामा चाहिँ रहन सक्नुहुन्छ तर तत्कालै उहाँले हामीले सपोर्ट गर्न सक्ने भन्दा पनि प्राविधिक रूपमा प्रस्ताव लेख्नको लागि जरुरी पऱ्यो भने हामी सपोर्ट गर्न सक्छौँ
त्यो कुरा गर्नको लागि चाहिँ तपाईँ हामी जहाँ बसेर कुरा गरिरहेका छौँ सिंहदरबार नै आउनुपर्छ कि युवाले होइन जिल्लामा अथवा उहाँहरूको क्षेत्रमा पनि त्यो प्रस्तावना पेश गर्न सक्नुहुन्छ
त्यो प्रस्तावना पेश गर्नलाई चाहिँ अब पछि स्थापना हुने निकायमा पेश चाहिँ स्थापना भएपछि त्यो निकायमा गर्नु पऱ्यो जुन निकायबाट चाहिँ सूचना आह्वान हुन्छ तर अहिले तत्काल चाहिँ उहाँहरू स्थानीय तहमा रहेको कृषि विकास शाखामा पनि हाम्रो प्राविधिक साथीहरू हुनुहुन्छ त्यसै गरी प्रदेश मन्त्रालयमा पनि प्राविधिक साथीहरू हुनुहुन्छ जिल्लामा पनि अझै पनि अब हामीसँग जिल्ला कृषि विकासले खारेज भए तापनि हाम्रा कर्मचारी साथीहरू त्यही नै हुनुहुन्छ अर्को व्यवस्था नहुन्जेलको लागि अब अर्को अफिस स्थापना भयो अथवा उहाँहरू अर्को ठाउँमा पदस्थापन हुनुभयो भने बल्ल खाली होला त्यस कारणले गर्दा अहिले कृषिका प्राविधिकहरू जुन जुन ठाउँमा एभाइलेबल हुनुहुन्छ उहाँहरूसँग सम्पर्क राखेर प्राविधिक ज्ञानहरू लिने प्रस्तावनाहरू तयार पार्ने त्यसपछि त्यो बजेट इस्टिमेटहरू गरेर उहाँहरूले चाहिँ आफ्नो व्यवसायलाई अलिकति स्ट्रङ बनाएर राख्नुभयो भने भोलि निवेदन आह्वान भइसकेपछि त्यो एप्लाई गर्नुहुन्छ त्यसको आधारमा हामी सेलेक्सन गर्छौँ उहाँलाई त्यसपछि अनुदान उपलब्ध गराउँछौँ
अघि तपाईँले छ्वासै एउटा कुरा छुवाउनु भएको थियो जस्तो पोहोरको साल हामीले 40,000 रुपियाँ अनुदान दिने भनेर भन्यौँ युवाले 20,000 रुपियाँ लिने अनि त्यसपछि अर्को 20,000 लिनको लागि नआउने अथवा भनौँ न 20,000 पाएपछि त्यसपछि केही पनि फलोअप छैन भनिसकेपछि हामीले यो विषयमा जस्तो हामीले त पुर्खादेखि बाउले बाजेले जसरी गरेर ल्याएको छ हामीले त्यसै गरिकन गरेको छौँ व्यावसायिक रूपमा हामी अगाडि बढ्न सकेको छैनौँ धेरै ठाउँमा भनिसकेपछि हामीले यस्ता खालका सिप तालिमको कुरा हुन्छ त्यो पो दिलाउन सकेनौँ कि युवालाई
हामीले तालिम पनि उपलब्ध गराएका छौँ त्यो बेलामा हामीसँग हाम्रो कृषि सेवा केन्द्र भनेर तराईमा 4 एउटा जिल्लामा पहाडमा 6 त्यसपछि हिमालमा 4 गरेर 4-6-4 ऋषिमा सेवा केन्द्र पनि थिए सेवा केन्द्रमा साथीहरू पनि हुनुहुन्थ्यो उहाँलाई तालिम उपलब्ध पनि गराएको मात्र कन्सेप्ट चाहिँ के भयो भन्दा अनुदान भनेको चाहिँ फिर्ता गर्नु पर्दैन भने चाहिँ अलिकति फरक मेन्टालिटी हुँदो रहेछ प्रस्ताव लिएर आउने बेलामा सेलेक्सन हुँदासम्म उहाँहरूको जुन मोटिभेसन कृषिमा लाग्छु भन्ने जुन छ नि त्यो हेर्दाखेरि चाहिँ उहाँहरूलाई 40,000 पुग्दैन कि भन्ने फिल हुन्छ तर त्यो पैसा लगिसकेपछि हामीले फलोअप गर्ने मोनिटर गर्ने रिपोर्ट गर्नुहोस् पठाउनुहोस् भने हामी फलोअपमा जाने बेलामा उहाँहरू बिस्तारै चाहिँ त्यो 20,000 अरू व्यवसायमा लगानी गरेर अन्ततिर डाइभर्ट हुनुभयो कि भन्ने हामीलाई फिल भयो अब त्यो 20,000 हामीले 10,000 सामग्री दिएर सुरुवात गर्ने त्यसपछि थप चाहिँ हामी 10,000 दिन्छौँ भनेर जान सकेको भए त्यो बिउ लगेस बेच्न मिलेन लगाउनु पर्थ्यो उहाँहरू चाहिँ अनिवार्य रूपमा लाग्नु हुँदो रहेछ अन्यथा चाहिँ उहाँहरूले 20,000 पाइसकेपछि कृषिभन्दा अर्को व्यवसाय लगानी गर्दा राम्रो भयो भने हामी अन्ततिर लाग्छौँ भन्ने हिसाबले अलिकति त्यसलाई चाहिँ अब हामीले टाइट गर्न खोज्दा खोज्दै पनि हाम्रो कार्यविधि स्ट्रङ बनाउन खोज्दा खोज्दै पनि त्यो बेला चाहिँ उहाँहरूको मानसिकता अलिकति फरक स्वभाव भएको कारणले गर्दा पनि हामीले त्यतिखेर टाइअप गर्न सकेनौँ त्यसलाई फेरि कस्तो भने फिर्ता गर्ने भन्ने खालको नियम अथवा कानुन त चाहिँ कारवाही गर्ने कुराहरू त्यो कुराहरू चाहिँ अब कार्यविधिमा सबै कुरा उल्लेख नभएको कारणले गर्दा फर्दर फलोअप गर्न पनि सक्ने अवस्था रह्यो होइन त्यस कारणले गर्दा मिसयुज भएको अवस्थामा उहाँलाई अब हामीले रिक्वेस्ट मात्रै गर्न सक्ने अवस्था रह्यो केही गर्न नसक्ने भएको कारणले गर्दाखेरि त्यो स्ट्राटेजी फेल भयो कि भन्ने हामीले सोच्यौँ त्यस कारणले अब चाहिँ यदि उहाँले चाहिँ त्यो व्यवसाय स्टार्ट गर्नु भएन भने उहाँलाई कानुनी कारवाही गर्ने कानुन सरह चाहिँ असल उपर गर्ने खालको प्रावधान राखेर गयौँ भने अथवा अर्को मोडल हामीले के सोचिरहेको छौँ भन्दा त्यो बराबरको चाहिँ हामीले ब्याङ्कसँग टाइअप गरेर 40,000 जुन पुँजी छ त्यो बराबरको चाहिँ ब्याङ्कले दिन्छ उहाँहरूलाई त्यो 3 अथवा 4 एउटा बाली लगाउँदा जुन अवधि लाग्छ त्यो बेलाको अवधिको ब्याज चाहिँ त्यो अनुदानको पैसाले ब्याज तिर्दियो भने ब्याङ्कसँग टाइअप हुँदाहरू उहाँहरू चाहिँ अनिवार्य हुनुहुन्छ गर्नुहुन्छ कि भन्ने पनि छ त्यो दोस्रो मोडल पनि हुनसक्छ
यिनै सामग्रीसँगै हामी अब कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो सुझाव र सल्लाहका लागि 078-50-14-03 फोन गर्न सक्नुहुनेछ तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने काउसोती 3 सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 र परासीमा पनि सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 078-45-311 सम्पर्क गर्न सक्नुहुन्छ आजका लागि कार्यक्रम देश परदेशको समय सकियो कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु नमस्कार